उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा विगत 7 श्रृंखलादेखि हामी कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन सुन्दै आएका छौं। आज पनि यसै उपन्यास लिएर आइपुगेका छौं। यो उपन्यासको 7 श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ 117। कम्तीमा पनि दिनमा एकपल्ट फोनमा कुरा हुन्थ्यो सीताजीसँग। कुरा त के हुनु, कुरै हुँदैन थियो। भर्खरै बिहे भएर छुटिएका नवविवाहितहरूको जस्तो मन भएको थियो। हेलो भन्यो, के छ भन्यो। व्यवहारै खासै नभएकाले व्यवहारिक कुरा पनि के हुनु थियो र। मिसकल आउँथ्यो उताबाट अनि यताबाट थिच्थे। पछि पछि चाहिँ मिसकललाई त्यति वास्ता गर्न छोडे। मिसकल वास्ता नगरेपछि उतैबाट मिसेस कल आउँथे, लामा लामा डायल सँगसँगै बिसिएका। कहिले रमाउने, कहिले रिसाउने, कहिले जिस्कने चलिरहन्थ्यो फोनमा। कुरै कुरामा भएका थोर थोरै कुरा पनि भनिसकिँदो रहेछ अनि फोन पनि बेकार जस्तो लाग्ने। तर खै के भएको होला, आवाज मात्र सुन्दा पनि ढुक्क हुने। उहाँलाई कस्तो हुन्थ्यो कुन्नी, ममा भने उहाँको आवाजले मनका सारा दुविधाहरू अन्त हुन्थे। हुन त सीताजीसँग मेरो प्रेम विवाह भएको होइन, तर प्रेम कस्तो हुन्छ नजानिकन मैले यत्रो वर्ष उहाँसँग प्रेम गरेछु भन्ने लाग्न थालेको थियो। सँगै हुँदा पटक्कै वास्ता नहुने, तर टाढा भएपछि जति बेला पनि ध्वास्स मनमा आइरहने। दिप्लेस दमकमै बस्थ्यो, सधैँ धाउन झन्झट भएकाले। सानीकेटी स्कुल जान्थे, सीताजी दिउँसो एक्लै। त्यसो त अरू बेला पनि हुन्थ्यो, तर त्यसको वास्ता थिएन। अहिले हामी नजिक छैनौँ भन्ने भएर होला, भित्रैबाट एक प्रकारको छटपटी र खरो भए चाहिँ हुन्थ्यो रे। राति आधा रातमा रिङ आउँथ्यो, उठाउँथे, भन्नुहुन्थ्यो दिक्क लाग्छ, निद्रा लाग्दैन, खालि रुन मात्र मन लाग्छ। के भएको छ, प्रेसर लो भयो होला, अलिक पानी खानु, जीवनजल खानु, म भन्थेँ। मनमा खालि नराम्रा नराम्रा कुराहरू मात्र आउँछन्। सम्झाउँथे, चाँडै आउँछु भन्थे, तर त्यसपछि पनि मेरो निद्रा पनि हराउँथ्यो। झापाबाट काठमाडौँ आउँदा त यस्तो हुन्छ, वैदेशिक रोजगारीमा जानेहरूलाई झन् कस्तो हुँदो हो। हामी काठमाडौँ आएपछि एक्लै बसिरहेको भान्जो मिलनलाई पनि सँगै बोलायौँ। अब हामी डेरामा 3 थियौँ। 2 दाजुभाइले सबै काम गर्थे, म त झापाकै जस्तो सुखमा थिएँ। यसबेला म सोच्थेँ सीताजीले विवेकलाई मसँग पठाएर कति राम्रो गर्नुभएको रहेछ। हुन पनि विवेकमा अचम्मकै परिवर्तन आएको थियो। सीताजीसँगको जस्तो खर्च वर्चको सबै जिम्मा उसैलाई दिएको थिएँ। म हिसाब सोच्दिनँ थिएँ, तर पनि ऊ आवश्यकताभन्दा बढी एकै पैसो खर्च गर्दैनथ्यो। खुला ठाउँमा पैसा हुन्थ्यो, चाहिएको झिक्थ्यो, फिर्ता ल्याएर राख्थ्यो। अनि मिलन आएपछि झन् सजिलो भएको थियो। झन्डै 15 जतिको बिदा थियो। सरुवापछि पहिलोपल्ट घर गएको थिएँ। संसारै रमाइलो जस्तो लाग्यो। दसैँको अष्टमी तिथिको तयारीमा लाग्यौँ। गत वर्ष मालदिदीको निधन भएकोले मनाउन पाइएको थिएन। सबै आफन्तहरूसँग एकपल्ट घुमेर भेट गरेपछि म घरमै केन्द्रित भएर काठमाडौँ नलगिन हुने केही सन्दर्भ पुस्तकहरू छुट्याउन थालेँ। बैङ्कको बिदा छोटो, त्रयोदशीदेखि नै अफिस लागिहाल्थ्यो। यसपालि कोजागत पूर्णिमाको दिन भरतपुरमा पद्मश्री पुरस्कार समर्पण कार्यक्रममा जीवा लामिछानेजीले जसरी पनि उपस्थित हुन अनुरोध गर्नुभएको थियो। पद्मश्री पुरस्कार जीवाजीले आफू जन्मेको पदमपुर गाउँको नाममा राख्नुभएको थियो। एक दिन काठमाडौँबाट भरत भुर्तेले फोन गर्नुभयो, कृष्ण रसियाबाट जुगल भाइ आएका छन्, उनी चाँडै फर्किँदैछन्, तिम्रा केही पुस्तकहरू पठाइदेऊ, म जीवाजीलाई पठाइदिन्छु। मैले तुरन्तै मसँग भएका केही किताबहरू पोको पारेर काठमाडौँ पठाएँ। भरतदाईले जुगलजी मार्फत ती पुस्तकहरू रसिया पठाइदिनु भएछ। जुगलजीसँग त्यसअघि मेरो 1-2 सामान्य भेटघाट भए पनि खासै घनिष्ठता थिएन। भरतदाई मुनिका 3 भाइमध्ये म पनि एक भाइ सरह परिवारमा थपिएको थिएँ। पारिवारिक नाता केही नभए पनि भावनात्मक सम्बन्धले म भुर्तेल परिवारकै सदस्य झैँ थिएँ। भरतदाई प्रायजसो जुगल र जीवाजीबारे कुरा गरिरहनुहुन्थ्यो। पछिल्लो कालमा आर्थिक पत्रकारितातिर लागेपछि एनआरएन सम्बन्धी जानकारी पनि उहाँलाई विशेष प्रकारको थियो। डाक्टर उपेन्द्र महतो र जीवाजीका बारेमा उहाँका मुखबाट सुन्दा सुन्दा म पनि एकपक्षीय घनिष्ठतामा प्रवेश भइसकेछु। झापामै थिएँ, एक दिन मोबाइलमा काठमाडौँको नम्बरबाट फोन आयो। धरावासीजी, म जीवा बोलेको, नमस्कार। यो उहाँको पहिलो आवाज थियो मेरो कानमा ठोकिएको। उहाँ भर्खरै घर आउनुभएको भए पनि चाँडै फर्किहाल्नु पर्ने रहेछ। सामान्य परिचयात्मक संवाद भए मैले पठाएका पुस्तकहरू पुगेका व्यस्तताभित्रै भएर पनि प्राय पढेको र आधा बाटोले साह्रै असर पुर्याएको कुरा गर्नुभयो। खुसी लाग्यो रुससम्म आफ्नो किताब पुगेको र पढिएको सुनेर। त्यसो त त्यसअघि नै उहाँको एउटा इमेल पाएको थिएँ जसमा मेरा पुस्तकहरू प्राप्त भएको जानकारी थियो र त्यहाँका साथीहरूबीच बाँडेर पढ्ने काम भइरहेको कुरा थियो। अनुहारले नचिने पनि शिष्ट र आत्मीय बोली थियो उहाँको। उहाँ फर्केर गइसकेपछि पनि इमेल मार्फत हाम्रा कुराहरू भइरहे। कहिलेकाहीँ उहाँ रुसबाटै पनि फोन गर्नुहुन्थ्यो। नदेखेको र त्यति टाढाको मान्छेसँग भएको मित्रताले मलाई अनौठो ऊर्जा प्राप्त भइरहेको थियो। उहाँ मेरो आधा बाटो शरणार्थी झोला जस्ता कृतिहरूको मुक्त कण्ठले प्रशंसा गर्नुहुन्थ्यो। सायद त्यसबेला म राधा लेखनको अन्तिम चरणतिर थिएँ। इमेल र फोनबाट हामी घनिष्ठ मित्र भइसकेका थियौँ। उहाँ नेपाल आउँदा समय निकालेर मलाई फोन गरिरहनुहुन्थ्यो। सम्भवतः मेरो बारेमा भरदाईले नै उहाँहरूलाई सबै बताउनु भएको होला। त्यसो त जीवाजीले त्यसअघिदेखि नै मेरा कृतिहरू पढ्ने गर्नुभएको रहेछ। पछि भेटमा उहाँले मैले बिर्सेका लेखहरूको पनि चर्चा गर्नुभएको थियो। 2062 सालमा राधाले मदन पुरस्कार पाएको सुनेर विदेशबाट बधाई दिने उहाँ नै पहिलो शुभचिन्तक हुनुहुन्थ्यो। त्यसपछि हिमाल पाक्षिकमा उहाँको लेख पनि छापियो राधा र मेरो बारेमा। साइबर युगले आज कसैलाई अपरिचित र दुर्गम हुन दिएन। अब संसारको जुन कुनामा रहे पनि केही सेकेन्डमै हामी संवाद सूत्रमा बाँधिसकेका हुन्छौँ। यो माध्यम नहुँदो हो त जीवाजी र मेरो आजसम्म चिन्जान पनि हुन सम्भव थिएन। २०६२ को अन्त्यतिर एक दिन फेरि भरदाईले फोन गर्नुभयो। जीवाजी साहित्य सम्बन्धी केही काम गर्न लाग्नुभएको छ। आवश्यक सरसल्लाहका लागि तिमीले पनि काठमाडौँ आउनुपर्ने हुनसक्छ है। मैले हुन्छ भने नभन्दै त्यसको केही दिनपछि जीवाजीको फोन आयो उतैबाट। उहाँ केही समयका लागि नेपाल आउँदै गरेको र त्यसबेला खेमलाल हरिकरा प्रतिष्ठान अन्तर्गत एउटा साहित्यिक पुरस्कार राख्ने विचार रहेको बताउनुभयो। साथै सो पुरस्कार मोफसलका स्रष्टाहरूबाट वर्षभरि लेखिएको मध्ये एक उत्कृष्ट कृतिलाई प्रदान गर्ने उहाँको सोच थियो। अनौठो सोचाइ लाग्यो साथै खुसी पनि। वास्तवमा अधिकांश पुस्तकहरू काठमाडौँ केन्द्रित थिए र तिनको खासै पहुँच थिएन पनि मफसलतिर। हुन त यो कुरा ममा खासै लागू भएन, तर जति सहजै काठमाडौँ केन्द्रका कृतिहरू छानिन्छन् त्यति सहज छैन आज पनि मफसलका कृतिले मौका पाउन। जीवाजीको विचार बडो भावुक र सरिदै थियो। उहाँले आफ्नो विचार राख्दै भन्नुभयो, मफसलमा बसेर पनि निकै कष्टका साथ उत्कृष्ट कृति लेखनको काम भइरहेकै हुन्छ, तर तिनीहरू राजधानीको छायाका शिकार छन्। त्यस्ता लेखक तथा कृतिको सम्मान गर्नुपर्छ। गाउँका लेखकहरू बीचको हीन ग्रन्थि हटाएर नयाँ ऊर्जा थप्नुपर्छ जस्तो लागेको छ मलाई। नभन्दै त्यसै वर्ष जीवाजीले आफू जन्मेर हुर्केको चितवनको दुर्गम गाउँ पदमपुरको सम्झना गर्दै पद्मश्री साहित्य पुरस्कार स्थापनाको घोषणा गर्नुभयो। पहिलोपल्ट ₹50,000 राशिको यस पुरस्कारको नाम सुनेर मफसलका साहित्यकारहरू अचम्मै खुसी भएका थिए। राधापछि मैले तपाईँ उपन्यास तयार गरेँ। प्राय तयार भइसकेपछि केही साथीहरूबीच छलफल चलाउने बानी अनुसार मैले तपाईँ पनि जीवाजीलाई मेल गरिदिएँ। उहाँले पढेर आफ्ना प्रतिक्रियाहरूका साथ सुन्दर हस्ताक्षरमा इमेल पठाउनु भयो। मैले आफ्ना पुस्तकहरूमा अरूका भूमिका वा विचारहरू राख्न छोडेको थिएँ, तर जीवाजीको त्यो इमेल मन परेकाले तपाईँमा राख्नका लागि मैले स्वीकृति मागेँ। उहाँले सुरुमा त मान्नु भएन, तर मेरो विशेष अनुरोधपछि स्वीकृति दिनुभयो। तपाईँ उपन्यासको अघिल्लो पृष्ठमा जीवाजीका सुन्दर हस्तलिपिहरू हाँसिरहेका छन्। 2064 भदौदेखि म काठमाडौँको बासिन्दा हुन आइपुगेँ। कृषि विकास ब्याङ्कले मेरो सरुवा मुख्य कार्यालयमा गरेपछि मैले काठमाडौँको साँगुरो कोठामा आगो जोडेँ। साथै पछि सुन्दा मात्रै पनि म निकै खुसी थिएँ। जीवाजीले पनि कृषि विकास ब्याङ्कको ओभरसियर पदको कर्मचारी भएर केही समय काम गर्नुभएको रहेछ। कुनै न कुनै रूपमा हामी जोडिएकै रहेछौँ आखिर भन्ने लाग्यो। काठमाडौँ आएपछि भरतदाईको प्रत्यक्ष सम्पर्कमा रहेर केही कामहरूमा म पनि जुटेँ। त्यही सिलसिलामा क्यापिटल एफएमको साहित्यिक कार्यक्रमको सञ्चालक भएँ। पद्मश्रीलाई संस्थागत र व्यवस्थित गर्न पनि लागियो। पुरस्कार निर्णायक समितिमा समेत मैले भाग लिनु पर्यो। पद्मश्री साहित्य पुरस्कारले पहिलोपल्ट सम्मानित भएको थियो गणेश रसिकको 10 गजामा उभिएर संस्मरणात्मक कृति। अत्यन्त परिष्कृत र मार्मिक त्यस पुस्तकले पाएको सम्मान सबैतिर प्रशंसित थियो। पछिल्लोपल्ट उहाँसँग मेरो भेट भएको थियो बानेश्वरको एक रेस्टुरेन्टमा। हामी साह्रै दुःखी भएका थियौँ भरदाईको आत्महत्याको प्रसङ्गले। त्यस्तो मान्छेले कसरी आत्महत्या गर्यो होला आज पनि म अनुमान गर्न सक्दिनँ। जसले मलाई जीवाजीको नजिक पुर्यायो त्यो व्यक्ति आज संसारमा छैन। उसको ताजा स्मृति मात्र बोकेर म जीवाजीसँग सहकार्य गरिरहेछु। पद्मश्री पुरस्कार निर्णायक समितिको संयोजक कृष्णभूषण बल रहनुभएकाले उहाँसँगै भरतपुर जानुपर्ने भयो। सीताजीसँग सल्लाह गरेँ। सीताजी, मैले तिहारमा आउनु परिहाल्छ। अहिले विवेकको छुट्टी छ, ऊ पनि अब परिपक्व भएको छ। हजुरबा आमासँग भुरा बसिहाल्छन्, हिँड्नुहोस् यसपालि तपाईँ मसँग। सबैसँग चिन्जान पनि हुन्छ, तिहारमा सँगै फर्काउँला। उहाँले साह्रै खुसी हुँदै भन्नुभयो, तपाईँले कसरी थाहा पाउनुभयो मेरो मनको कुरा? यही कुरा भन्न लागेकी थिएँ म। विवेकले त मलाई बिदा दिइसकेको छ, उसले अस्ति आएकै भोलिपल्ट भनेको थियो यही कुरा। म मक्ख परेँ, मनमा बस्ने मान्छेले मनको कुरा थाहा पाउँदैन त। लु हेर, अब फुर्किनु भयो। दुवै हाँस्यौँ एकअर्कालाई हेरेर। सासु ससुराले पनि खुसी साथ बिदा दिनुभयो। विराटनगरमा बल दाईलाई फोन गरेँ, दाई सीताजी पनि साथै जाने हुनुभयो। सीताजी र म 9 बजे इटहरी पुग्यौँ। बाटैदेखि फोन सम्पर्कमा थियौँ। गाडीमा 5 जना भयौँ, भूषण दाई, भाउजू सीताजी, म र बालकृष्ण गुरु। मनमा लागेको थियो बाटामा गुरुसँग कस्तो यात्रा होला, तर उहाँ त निकै रमाइलो हुनुहुँदो रहेछ। सीताजी र भाउजूको दोस्ती भइसकेको थियो। बाटोमा गाडी रोक्दै खाँदै रमाउँदै 3 बजेतिर हामी सौरा चोक पुग्यौँ। हामीलाई पर्खेर बसिरहनु भएको थियो धनराज गिरी, साह्रै फरासिला गिरी, खेमलाल हरिकला प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँले हामीसँगै बसेर सौराको एक रिसोर्टमा पुर्याउनु भयो, जहाँ हाम्रा लागि व्यवस्था गरिएको थियो। भोक र थकाइले जिउ बोधो भएको थियो, गर्मी पनि उस्तै। कोठामा पुगेपछि पहिला नुहाई धुवाई चल्यो। रसिक दाई र भाउजू पनि आइसक्नु भएको रहेछ। अरूतिरका पाहुनाहरूको आउने क्रम जारी थियो। सबैसँग भेटघाट र परिचय भएपछि साँझतिर सीताजी र म परसम्म घुम्न गयौँ। हामी सौरा घुम्न थाल्यौँ। हामी कुरा गर्दै निकै तल पुग्यौँ, अलि टाढै पुगिएछ। साँझतिर फर्केर आउँदा धनराज दाईहरू हामीलाई खोजिरहनु भएको थियो। हिन्दीमा ठोकिहाल्नु भयो, क्या है मित्र, दुल्हनको लेकर किधर चल बसे? हाँस्दै भने, प्रेम नगरी कि खोजमे। हाँस्यौँ एकछिन। सबैजना एकै ठाउँ भेला भएर परिचयात्मक कार्यक्रम सुरु गर्न लाग्नु भएको रहेछ। परिचयपछि जीवाजीले सीताजीको खुबै तारिफ गर्नुभयो। उहाँले साह्रै मन पराउनु भएको आधा बाटोमा सीताजीको भूमिकाको चर्चा गर्नुभयो। त्यस बेलामा सीताजी एक प्रकारकी बिम्बको रूपमा उपस्थित हुनुहुन्थ्यो। आफू लेखक नभए पनि उहाँले मलाई लेखक बनाउन गरेको योगदानको सबैले मुक्त कण्ठले प्रशंसा गरे। कार्यक्रम सकिएपछि भोलिपल्ट जीवाजीहरूकै काठमाडौँ आउने माइक्रोबसमा सबैसँग रमाइलो गर्दै आयौँ। बिहे गरेको 24 वर्षपछि त्यो हनीमुन थियो हाम्रो। सीताजीलाई मात्र साथमा लिएर यति लामो समय मैले यसअघि कतै जान पाएको थिएन। यो 15 दिन हाम्रो लागि जीवनको ज्यादै अविस्मरणीय समय रह्यो। मुख्य कार्यालयका प्राय धेरै साथीहरूसँग उहाँको भेटघाट भयो। अफिसमा हाजिर गर्दै उहाँलाई ठाउँ ठाउँमा घुमाए। धेरै टाढा टाढा नभए पनि वरिपरिका दर्शनीय स्थलहरूको भ्रमण गऱ्यौँ। त्यसबेला मैले उहाँलाई हनुमान ढोकाको मन्दिरका टुँडालहरू देखाएको थिएँ। ती टुँडालहरू देखेर साह्रै अचम्भित हुनुभएको थियो उहाँ। एक रात कौशलटार पुग्यौँ। भरत भुर्तेल दाईका लक्ष्मी भाउजू र सीताजीको पुरानो दोस्ती ताजा भयो। भरत दाई र म कम्प्युटरमा बस्यौँ। उहाँ एउटा उपन्यास लेखिरहनु भएको रहेछ। त्यसको शीर्षक त राखेको थिएन, तर उपन्यास ऐतिहासिक आख्यानको रूपमा एकात्मक शैलीको थियो। एउटा सूत्रधारले लगातार कथा भनिरहेको, कथाले झन्डै 500 वर्षको समयको अध्ययन गरेको थियो। उहाँले त्यस उपन्यासको पछिल्लो अध्याय आफै पढेर सुनाउनु भयो। पुरा भएपछि एकपल्ट सबै मैले पढेर सुझाव दिनुपर्ने भएको थियो। त्यसो त उहाँलाई उपन्यास लेख्न प्रेरित गरेको पनि मैले नै हो। अत्यन्त राम्रो कल्पना शक्ति र भाषिक क्षमता भएको भरत दाई साहित्यिक लेखनबाट बाहिरिएर पूर्ण रूपमा पत्रकारितामा उभिनु भएको थियो। त्यसबाट उहाँको आर्थिक उन्नति भए तापनि साहित्यिक व्यक्तित्व भने पूर्ण रूपमा ओझेलमा परेको थियो। त्यो दिन उहाँले आफ्ना थुप्रै योजनाहरू सुनाउनु भयो। क्यापिटल एफएमबाट निकै हौसिनु भएको थियो उहाँ। छोरीहरूको पढाइ राम्रो थियो, आफ्नै 2 तले घर थियो सुविधायुक्त, छेउमै कान्छो भाइ पुष्करको घर, एकदमै सन्तुष्ट हुनुहुन्थ्यो भरत दाई। भरतदाईको उन्नति देखेर सीताजी साह्रै खुसी हुनुभयो। राम्रै परिवारको छोरो र ज्वाइँ भए तापनि 40को दशक भरतदाईका लागि साह्रै कठिन र आर्थिक रूपमा चुनौतीपूर्ण थियो। त्यो अवस्था देखेकाहरू सबै रमाएका थिए। एक्लो प्रयत्न, मेहनत र इमान्दारीसँग जुद्दै उहाँले गर्नुभएको उन्नति प्रशंसनीय थियो। हाम्रो उन्नति देखेर उहाँहरू पनि खुसी हुनुभयो। जे होस्, दुई परिवार एक ठाउँ भेला भएर सुखको आँसु हाँस्यौँ। लक्ष्मी पूजाको अघिल्लो दिन सीताजी र म प्लेनबाट भद्रपुर ओर्लियौँ। सीताजीको तेस्रो उडान, यसपालि उहाँ पहिला जस्तो डराउनु भएन। तिहारपछि विवेक र म काठमाडौँ फर्क्यौँ। दिप्लेस दमकै बस्थ्यो, फेरि आमा छोरी मात्र भए। सासु ससुराहरू सँगै भएकाले सीताजीलाई खासै एक्लोपन त थिएन, तैपनि लामो अवधिको एकान्तले कसलाई सताउँदैन र यता मलाई चाँडै झापा फर्किहाल्ने मन थिएन। भर्खर काठमाडौँसँग सामान्य चिन्जान जस्तो हुन थालेको थियो। यहाँका मञ्चहरूमा प्रवेश पाउन थालेको थिएँ, नयाँ नयाँ सम्पर्क स्थापित हुन थालेको थियो, सञ्चार माध्यमहरूले चिन्न थालेका थिए, बिस्तारै काठमाडौँले मलाई छुन थालेको थियो। नआउनु आइसकेपछि 2-4 वर्ष किन नबस्नु? कृष्णभूषण बलदाई पनि धेरै पछि विराटनगर जानुभयो। मैले पनि 5-7 वर्ष बसेर यही अफिसबाट नियमित अवकाश लिएर फर्के हुन्छ नि जस्तो विचार हुन थाल्यो। 2072 असार 1 गते मेरो सेवा अवधि 30 वर्ष पुग्थ्यो। त्यो हिसाबले अब 8 वर्ष बाँकी थियो मेरो जागिर जीवन। त्यति त अब काठमाडौँमा बिताउनु पर्ला भन्ने लागेको थियो। अनि फेरि मनमा आउँथ्यो, यत्रो वर्षसम्म सीताजीलाई एक्लै झापामा राख्न सकिएला र अब अर्को वर्ष एसएलसी दिएपछि त सानी केटी पनि यतै पढ्न यतै आएकी छे। मनको दुधार सधैँ चलिरहन्थ्यो, त्यसलाई पूर्ण मोबाइलमा घन्टी बजिरहन्थ्यो। पछि पछि यहाँ बढेको सम्पर्कले गर्दा सीताजीका भन्दा अरूका मिस कलहरूको निरन्तरता बढ्न थालेको थियो। अनि एक दिन लेखेँ मैले एउटा कविता, हरेक क्षण बजिरहने बाजा आफैसँग रहेछ, फेरि यो कुन धुन हो जो म सुनिरहेछु। आफैभित्र रहेछन् संवेदनाका तारहरू, कलात्मक भावुक औँलाहरू, सङ्गीतका शास्त्रीय सूत्रहरू। जुनै क्षण पनि बजिरहने आफैभित्र रहेछन् बाजाहरू, फेरि यो धुन कहाँबाट आयो जो म सुनिरहेछु। तिमीले नै चिनाएको म भित्र बजिरहने बाजाहरू, तिमीले नै चलाएको म भित्र सजिएका तारहरू, तिमीले चलाएका उनी ओठ र आँखाहरू, आफैले थाहा नपाई आफैभित्र कहाँ बजिरहेछु। तिम्रै रोजाइका धुनहरू, फेरि यो अर्को कुन सङ्गीत हो जो म सुनिरहेछु। भन्यौ जिन्दगीभरि निरन्तर बजिरहने बाजा पो बाजा, कहिल्यै दिक्क नलाग्ने मनको सङ्गीत पो सङ्गीत, सपनामा पनि विपनामा पनि बज्ने यो, फेरि यो कहाँबाट आयो झर्कोलादको धुन मोबाइलमा, कसैले पठाएको नचाहिँदो धुन। मङ्सिरतिर एक साँझ विवेकले इमेल चेक गर्दा गर्दै भने, बुबा जिटिजेडबाट तपाईँलाई इमेल आएको छ। पढ त भाइ के हो, उसले पढेर सुनायो। अङ्ग्रेजीमा आएको इमेलमा गत असोजमा आयोजना गरेको कवि गोष्ठीका सहभागीहरूमध्येबाट संस्थाले तोकेका स्थानहरू धरान, हेटौँडा, बुटवल, नेपालगञ्ज, धनगढी र भक्तपुरमध्ये कुनै स्थानमा बढीमा 3 महिनासम्म बसेर एक साहित्यिक कृति तयार गर्न प्रस्तावको माग परेको थियो। विवेकले हाल्नु बुबा तपाईँ पनि भन्यो, मैले भने 3 महिनासम्म विदा पाइँदैन, एक्लो छु, पत्रिकाको निरन्तरता टुट्छ, 3 महिनाका लागि 30 वर्ष जागिरमा दाग लगाउनुहुन्न। उसले ढिपी गर्यो, प्रस्ताव हालिदिएर के हुन्छ, पर्छ नै भन्ने पनि त छैन, भक्तपुरमा बस्ने भन्नु न। उसको कुरा मलाई मन पर्यो, प्रस्ताव पेश गर्दा त के फरक पर्छ र, पर्छ नै भन्ने पनि छैन, परिगए पनि सम्भव नभए नजाँदा भइगयो नि। त्यसैले अलि हेपेर साधारण प्रस्ताव बनाए विवरणमा, भक्तपुर सहरमा बसी 200 पृष्ठसम्मको एउटा सांस्कृतिक उपन्यास लेख्ने। विवेकले तुरन्तै इमेल गरिदियो। पछि सोचेँ, मलाई त परिवारका कसैले पनि नलेखी बसेको देख्न नसक्ने रहेछन्। यो विवेकले पनि सीताजीकै पारामा पो कर लगायो। एउटा सामान्य तरिकाले बित्दै थियो, हाम्रा खासै ठुला कारोबार र व्यवहार थिएनन्, ठुलो बनाउने महत्त्वाकांक्षा पनि थिएन। सीताजीले पनि कहिल्यै अतिरिक्त पैसा कमाउने काम गर्ने इच्छा राख्नु भएन, सामान्यतः खान लाउन पुगेकै थियो। शारदा कुमार र केटाकेटीहरू शनिश्चरमा राम्रैसँग गरी खाएकै थिए। दिदीबहिनीहरूका घरमा पनि कुनै तनाव थिएन। काठमाडौँको साहित्यिक समाज भने अति नै व्यस्त थियो, प्रत्येक दिन कहीँ न कहीँ कुनै न कुनै कार्यक्रम भइरहेको हुन्थ्यो र भ्याएसम्म म गइरहन्थेँ। कार्यक्रमहरूमा हुने मेरो नियमित उपस्थितिका कारण प्रत्यक्ष भेटघाट र सम्पर्कको दायरा पनि फराकिलो हुँदै थियो। त्यसको असर मलाई कार्यालयमा भेट्न आउनेहरूको भिडले सङ्केत गर्थ्यो। त्यसो त काठमाडौँ आउनु अघि नै प्रदीप नेपाल, नारायण ढकाल, मन्जुल, विमल निवा, श्यामल, मोदनाथ प्रसिद्ध, आनन्ददेव भट्ट, गोविन्द भट्ट, खगेन्द्र सङ्ग्रौला आदि नवमार्क्सवादी धारका लेखकहरूसँग मेरो राम्रो सम्बन्ध थियो। उहाँहरूसँग धेरै कुराहरू मिल्थे पनि। लीला लेखनको बारेमा त प्रदीप नेपालले मुक्त कण्ठले प्रशंसा गर्दै यस लेखन शैलीको आफूले समेत प्रयोग गर्ने कुरा कतै अन्तर्वार्तामा बताउनु भएको पनि थियो। मेरो यो साझा जीवन बाँच्ने प्रयत्न सफल हुन लागेको थियो। मलाई भेट्न आउने कुनै पनि नयाँ पुस्ताका भाइ बहिनीहरूसँग उनीहरूको राजनीतिक आस्थामाथि चासो राख्दिनथे। मलाई लाग्थ्यो म प्रष्ट रूपमा सबै पक्षबाट चिनिएको मान्छे हो, फेरि पनि उनीहरू मलाई भेट्न आइरहेका छन् भने यही नै ठूलो कुरा हो। त्यस्तो त अब मलाई राजनीतिक आस्थाको पनि खासै अर्थ लाग्न छोडेको थियो। जब हामीले गणतन्त्रमा प्रवेश गरिसक्यौँ भने एक प्रकारको राजनीतिक युद्धको समापन भएको थियो। अब त स्थायी शान्ति र विकासतिर देशले अघि बढ्नु थियो, त्यस काममा जननिर्वाचित सरकारले लाग्ने हो। हिजो निरङ्कुश विरुद्ध लड्नु हाम्रो कर्तव्य थियो, अब कुनै विशेष पार्टीलाई सरकारमा पुर्याउने यात्रामा हामी लेखकको काम छैन। अहिले त म त्यो मतले झन् धेरै बलियो भएको छु। साउन 20 गते अफिसमै जिरिचेरबाट राजेन्द्र प्रधानङ्गको फोन आयो। उहाँले भन्नुभयो तपाईँले पेश गरेको प्रस्ताव स्वीकृत भएको छ, सहर चाहिँ टुङ्गो लागेको छैन, तपाईँले भक्तपुर बस्छु भन्नुभएको रहेछ, यहाँभन्दा बाहिर जान सक्नुहुन्छ कि? म अलमल्ल परेँ, मैले त त्यतिकै प्रस्ताव हालिदिएको मात्र थिएँ, अल्झे चप हो, त्यत्रो लामो विदा लिने मेरो मनै थिएन। मैले भने म यहाँलाई पछि फोन गर्छु। फोन राखिसकेपछि म एकछिन अचम्म भएँ, मनमा एकाएक द्वन्द्व सुरु भयो, एकातिर रहर अर्कोतिर जागिर। आफ्नो फाँटमा सहयोगी भएको भए छुट्टी लिँदा पनि हुन्थ्यो, तर म हिँडेपछि त यत्तिकै बन्द हुन्थ्यो। त्यही पत्रिकामा बन्द नहोस् भनेर अफिसले मलाई झापादेखि झिकाएको थियो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमोलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाउ एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण दरावसीको आत्मपरक उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौ।
मोरे बाके झलिया, मोरे बाके झलिया, मोरे बाके झलिया, मोरे डगरिया चले बाके झलिया, मोरे बाके झलिया।
अघिदेखि आएर अगाडि सफामा बस्नुभएको अमर नेउपानेसँग कुरा गर्दा गर्दै फोन आएको थियो। उहाँ मलाई प्राय भेट्न आइरहने नियमित साथी हो। घण्टौँ कुरा हुन्थ्यो हाम्रा। साहित्यका अनेकौँ समसामयिक प्रयोग र लेखनबारे चिन्तन गर्थ्यौँ। वास्तवमा उहाँबाट मैले धेरै कुरा सिक्न पाएको थिएँ। उहाँको गद्य लेखन शैली खुब मनपर्थ्यो मलाई। हामी दुवै एकअर्काका प्रशंसक थियौँ। फोन राखेर म चुपचाप घोरिएको देखेर उहाँले किन एकरो भएको भन्ने प्रश्न गर्नुभयो। मैले राजेन्द्र सिंहजीसँग भएका कुराहरू भने। उहाँले मलाई समय छुट्याएर भए पनि त्यसमा सहभागी हुन आग्रह गर्नुभयो। एकछिन घोरिएर सोचेँ। एक महिनासम्म त घर विदामा पनि बस्न मिल्छ। भक्तपुरै भए त विदामै रहे पनि पत्रिकाको काम सँगसँगै गर्न सकिन्छ। अनि फोन लगाएँ राजेन्द्रजीलाई र भने, राजेन्द्रजी म त यति लामो विदा बस्न मिल्दैन, प्रस्ताव पेश गरे पनि अब म फिर्ता लिन्छु। उताबाट उहाँ बोल्नुभयो, त्यसो नगरौँ सर, हामीलाई प्राप्त प्रस्तावहरूमध्ये छानिएकामा तपाईँ नै अलिक सिनियर हुनुहुन्छ, हाम्रो संस्थाको इज्जतको कुरा पनि छ, बरु समय घटाएर भए पनि यो कार्यक्रममा भाग लिइदिनु पर्यो, जिरीजेली नेपालमा पहिलोपल्ट यस्तो कार्यक्रम गर्दैछ। उहाँले नै समय घटाए हुन्छ भनेपछि मैले भने, त्यसो भए एक महिनाका लागि म बस्न सक्छु, तर भक्तपुर भए मात्र उपत्यका बाहिर जान सक्दिनँ, त्यसो हुन गाह्रो भए मलाई झिकिदिनु होला। उहाँले हुन्छ भेटौँ न भन्नुभयो। उहाँले हुन्छ भेटाउन भन्नुभएपछि थाहा पाएँ अमर नेउपाने, सीमा आवास, प्रकाश आङदेम्बे र भीष्म उप्रति पनि छानिएका रहेछन्। फोनमै मेरो कुरा सुनेर अमरजी खुसी हुनुभयो। दाजुले पनि भाग लिएपछि रमाइलो हुने भयो भन्दै अनि कुरै कुरामा उहाँले भन्नुभयो, मलाई त टाढै जान मन छ। मैले भने, तपाईँलाई केही अर्मा ल्याउँदैन भने जानुहोस् न नेपालगञ्ज धनगढीतिर, त्यताको वादी समाज, हलिया समाज, मुक्त कमाइजा समाज कति छन्, कति उम्दा विषयहरू। उत्साहित हुँदै अमरजीले भन्नुभयो, हुन्छ दाई, म चाहिँ नेपालगञ्जमै जानु पर्यो। त्यही दिन अमर भाइ र म जिटिजेट पुगी राजेन्द्रजीसँग कार्यक्रमबारे विस्तृत जानकारी लियौँ। अनि सीमा, भीष्म र प्रकाशलाई पनि खबर गरेँ मैले। आवश्यक प्रक्रिया पुर्याउन केही दिन लाग्यो, आफ्नो सुविधा अनुसार समय लिएर जाने कुरा आयो। मैले भने, म नजिकै भएकाले चाँडै थालिहाल्छु, सायद भदौ एकदेखि नै जान्छु। सबै भेला भयौँ, सम्झौता पत्रमा हस्ताक्षर भयो। पारवहन खर्च बाहेक दिनको 2000 दैनिक भत्ताको व्यवस्था थियो। सीमा आवास धरान, भीष्म उप्रेती बुटबल, अमर नेपाली नेपालगञ्ज र प्रकाश आङदेम्बे धनगढी जाने भए। भीष्म, अमर र प्रकाश अलि टाढै जाने, ढिलै जाने भए। सीमा र म चाहिँ हिँडिहाल्यौँ। भीष्मले पनि एक महिना मात्र समय लिए। उनलाई राष्ट्र ब्याङ्कबाट लामो विदा नमिल्ने भएछ। पुस्तक तयार गर्नका लागि मसँग खासै कुनै पूर्वधारणा थिएन। मैले भक्तपुर खासै घुमेको पनि थिइनँ। अनि एक दिन अमर भाइलाई भने, भाइ तपाईँको साधन पनि छ, मलाई घुमाउनु न एकपल्ट भक्तपुर। हामी उहाँकै मोटरसाइकलमा लाग्यौँ। उता बाटोमा अनेक प्रकारका गफ गर्दै भक्तपुर दरबार क्षेत्रमा पुगेर हामी रोक्यौँ। ढुक्कसँग त्यहाँका मन्दिर, सङ्ग्रहालय आदिहरू घुम्यौँ। 3-4 घन्टा घुमेर पशुपति मन्दिरको बरन्डामा बसी के विषयमा लेख्ने होला भन्ने सोच्दा सोच्दै एकाएक मेरो आँखा त्यसै मन्दिरका टुँडालमा परे। अनि उठेर घुमी घुमी हामी ती टुँडाल हेर्न थाल्यौँ। अमर भाइको क्यामेरामा एक एक गर्दै टुँडालका दृश्य कैद गऱ्यौँ। विदेशीहरू पनि चाख मानेर हेर्दै खिच्दै गरिरहेका थिए। मन्दिर एक चक्कर लगाएपछि फेरि अघिकै ठाउँमा बस्यौँ। दुवैजना अचम्भित थियौँ, किनकि त्यति गहिरो पाराले त्यसअघि अमर भाइले पनि हेर्नुभएको रहेनछ। अनि एकाएक मेरो दिमागमा आयो, यही टुँडाललाई बिम्ब बनाएर लेखे भइगयो त उपन्यास। एडिसनले युरेका युरेका भनेर नाङ्गै कुदेझै मैले पनि एकाएक हर्षित हुँदै अमरजीलाई भने, भाइ भेटियो विषय, यसैलाई आधार बनाएर लेख्नुपर्छ अब। अनि बाटोभरि तिनै टुँडालबारे कुरा गर्दै फर्कियौँ।
बस तो है।
टुणालमाथि नै उपन्यास लेख्ने विचार आएपछि त्यसलाई सहयोग पुग्ने केही सन्दर्भ सामग्रीका लागि मैले घर जानुपर्ने भयो र म भदौ 2 गते झापा पुगेको थिएँ। तुरुन्तै फर्किने तयारीमा थिएँ। अधिक वर्षाका कारण कोशीको बाँधमा पानीको मात्रा अत्याधिक बढेको समाचार आउँदा आउँदै एकाएक भदौ 4 गते चतरा छेउबाटै पूर्वतिरको बाँध भत्केर सबै पानी गाउँ पस्यो। सुनसरीको अधिकांश भाग बाढीग्रस्त भयो। धेरै जीवजन्तु र मानिसहरूको मृत्यु भयो। अरबौंको धनजनको क्षति भयो। उता उत्तर बिहारलाई समेत बाढीले नराम्रो प्रभाव पारेको थियो। नेपालमा भन्दा भारतमा यसले बढी क्षति पुर्यायो। एकाएक पूर्वाञ्चलसँग आवागमन अवरुद्ध भयो। हुन त मैले फर्किने पनि टिकट गरिसकेको हुनाले समस्या भएन, नत्र काठमाडौँ आउन ठूलो समस्या उत्पन्न भएको थियो। म 5 गते नै भद्रपुरबाट काठमाडौँ फर्केँ। मसँग झापामा भएका केही आवश्यक सामग्रीसँग एउटा उपन्यासको पाण्डुलिपि पनि थियो। सडक शीर्षकमा 2043 सालमै लेखिसकेर थन्काइएको पाण्डुलिपिको कथावस्तुमा टेकेर यो टुनालबारे उपन्यास बनाउन सकिने आशाले त्यही लिन पनि म झापा गएको थिएँ। झापाबाट फर्केपछि म सिधै भक्तपुर पुगेँ। पहिले एक्लै कहिले साथीहरू लिएर म भक्तपुर सरका गल्ली गल्ली घुम्न थालेँ। त्यहाँका सयौँ वर्ष पुराना ढल्न लागेका घर र छिँडीहरू, नेपाली भाषै बुझ्न र बोल्न नजाने बुढाबुढीहरू, फोहोर गल्ली र नाङ्गा भुराहरू, अनौठा र गर्वशाली पर्व र जात्राहरू, सङ्ग्रहालय, मन्दिर, समाजसेवी व्यक्ति र संस्था, भक्तपुर संरक्षणसँग सम्बन्धित परियोजनाहरू, विदेशी पर्यटकहरूसँग बराबर भेटघाट र सम्पर्क गर्न थालेँ। यसबीच मैले कथानक, त्यसले माग्ने परिवेश र भूगोल, तथ्यहरू, ऐतिहासिकता, सांस्कृतिक मीमांसा र सामग्री सङ्कलन सबै सँगसँगै गर्नु पर्यो। एक महिनाको समय मेरो लागि ठूलै चुनौतीको विषय थियो। हुन त यो समयसीमा म आफैले निर्धारण गरेको हुँ, तर अब त्यो आफ्नै लागि आफैले गरेको चुनौती जस्तो भयो। अब सक्दिनँ भन्ने कुरा पनि थिएन, समय बढाउन मिल्ने पनि थिएन। कि त मैले आफ्नो परियोजना फिर्ता गर्नुपर्थ्यो, कि त यो चुनौती स्वीकार गर्नुपर्थ्यो। साँझसम्ममा म निकै चङ्गा भइसकेको थिएँ। फेरि दिमागमा बिस्तारै कथा चलमलाउन थाल्यो। मलाई लाग्छ उपन्यासको सबैभन्दा महत्त्वपूर्ण भाग र विषय मैले अघिल्लै दिन लेखेछु। त्यसपछि त पुस्तकलाई समापनको यात्रातिर पुर्याउन मात्र बाँकी रहेछ। नभन्दै ठ्याक्कै भदौ 32 गति बेलुका 9:37 बजे सुस्मिताले शुभप्रभात भनिन्, यता म भने शुभरात्रि भन्ने तर्खरमा थिएँ। अनि विवेकलाई भने, भाइ मैले गोल चिराएँ। उसलाई मैले त्यसो भनेको कारण चाहिँ ऊ फुटबल र क्रिकेटको क्रेजी छ। दसैँको विधामा झापा जानु अघि नै विवेक र मिलनले उपन्यास टाइप गरिसके। मैले जिटिजेडमा राजेन्द्रजीलाई फोन गरेँ। उहाँले ढिलोमा नोभेम्बर अन्तिमसम्म पेस गरे हुने र यो वर्षको बजेटको काम यो भएको बताउनुभयो। त्यसो भए ढुक्कली भ्यानी रहेछ भन्ने लाग्यो। यसबीच सीमाले धरानबाट बारम्बार फोन गरिरहन्। उनले लेखेका नमुना कथाहरू पठाउँथिन्, कतिपय कुराहरूमा सुझाव पनि माग्थिन्। नेपालगञ्ज र बुटवलबाट भीष्म र अमरजीका फोनहरू पनि आइरहन्थे। प्रकाशले धनगढीबाट 3 जति फोन गरे। सीमा कथा लेखिरहेकी थिइन्, भीष्म कवितामा व्यस्त थिए, अमरजी आख्यान लेख्दैछु भन्थे, प्रकाश नाटकमा काम गर्दै थिए। जे होस्, साहित्यका विभिन्न विधामा हामी 5 व्यस्त थियौँ। नोभेम्बरको अन्तिम त होइन, सबैजनाले गर्दा गर्दै पनि डिसेम्बरको अन्तिममा मात्र बुझाउन सक्यौँ। पुस्तक बुझाइसकेपछि हामीले पाउनुपर्ने अन्तिम किस्ताको बाँकी रकम पायौँ। नयाँ बजेटमा पुस्तक प्रकाशनका लागि आवश्यक रकम माग गरिएको कुरा राजेन्द्रजीले बताउनुभयो। हामीले भन्यौँ, साह्रै दुःख गरेर यी किताबहरू तयार भएका छन्। नेपाली साहित्यकै इतिहासमा सम्भवतः यस प्रकारको सामूहिक परियोजनामा एकै समयमा देशका विभिन्न सहरमा बसेर पारिश्रमिकसहित पुस्तक लेख्ने काम नै पहिलो भएको होला। त्यसैले यी पुस्तकहरू प्रतिवेदनका फाइलमा मात्र सीमित नगर्नुहोला। यत्रो ठूलो संस्थालाई अब अरू 3-4 लाख रुपियाँ केही होइन, यी पुस्तक बजारमा आउनुपर्छ, राजेन्द्रजीले आश्वासन दिनुभयो। त्यो काम म जसरी पनि गराउँछु, तपाईँहरू ढुक्क हुनुहोस्। तत्कालीन जिटिजेड जर्मनीका निर्देशक डाक्टर उल्फ वर्निके र उहाँकी श्रीमती डाक्टर युहन्नाको मस्तिष्कको उपज रहेछ यो परियोजना। जर्मनीमा सन् 1972 सहर केन्द्रित लेखन परियोजना अन्तर्गत टाउन राइटर नियुक्त गरी सम्पूर्ण सुविधाका साथ 1 लागि अनुबन्धित गरिँदो रहेछ। त्यही परियोजनाको एउटा प्रयोग उहाँहरूले नेपालमा गर्न चाहनुभएछ। दुवै केही वर्ष नेपाल बस्नुभएको हुनाले नेपालप्रति उहाँहरूको मायाको एउटा प्रस्तुति पनि रहेछ यो। तर डाक्टर उल्फ सेवानिवृत्त भइसकेपछि त्यो परियोजना पनि निष्क्रिय हुन लागेको रहेछ। त्यस परियोजनाका लागि निकासा भइसकेको बजेट समेत फर्किने सम्भावना देखेकाले राजेन्द्रजीको विशेष पहलमा हामी अनुबन्धित भएका थियौँ। मलाई लाग्छ नेपाली साहित्यको इतिहासको कुनै पृष्ठको कुनामा उहाँको नाम निश्चय पनि अङ्कित हुने नै छ। टुणालको पाण्डुलिपि जिटिजेडलाई बुझाएपछि म हलुका भएँ। एक प्रकारको ठूलो जिम्मेवारी पूरा गरेको अनुभूति भएको थियो। आफ्नो खुसी, रहर वा फुर्सदले गरिने काममा त्यस्तो कुनै प्रकारको दबाव हुँदैन, तर निश्चित समय सीमा तथा पारिश्रमिकमा अनुबन्धित भएपछि त्यसप्रतिको नैतिक दायित्वले एक किसिमको मानसिक बोझ हुँदो रहेछ। अब म मुक्त भएको थिएँ, पुरै फुका। विधामा बसे पनि समष्टि सम्पादनको काम भएकै थियो। प्राप्त भएका रचनाहरू मिलनलाई टाइप गर्न दिएको थिएँ र उनी टाइप गरिरहेकै थिए। टुणाल र समष्टिको सम्पादनको काम सँगसँगै चल्दै थियो। समष्टिको मङ्सिर पौष अङ्कमा प्रेसमा बुझाई माघ 7 गते वितरण गरिने 25 वर्षीय सेवा पदक र प्रमाणपत्रहरू बोकेर म झापा लागेँ। मेची सुपरिवेक्षण कार्यालयका लागि बोकेको थिएँ मैले ती कुराहरू। 4 दिनको काजमा गएको भए पनि केही दिन अझै बसेँ। काठमाडौँको चण्डोलमा हामी बसेको घरसँगै जोडिएको सुवेदीको घर बिक्रीमा रहेको चर्चा चलिरहेको थियो। गत वैशाखमै दुबसु जापानबाट आएको बेला उनले भनेको थिए, दाइ यो घर उम्किन दिनु हुँदैन, तपाईँले किन्नुपर्छ, तपाईँ यहाँ बसेपछि हामी सबैलाई ढुक्क हुन्छ। त्यसबेला मसँग पैसा थिएन, हुन त उनले भनेका थिए अफिसबाट अरू कतितिरबाट निकाल्नु, म 10 लाख जति हालिदिन्छु। तैपनि मेरो 8 पुगेन। 28 लाखमा 10 लाख तत्काल दुबसुले हालिदिए पनि पास समेत गर्न चाहिने 20 लाख रकम कहाँबाट ल्याउनु? म त्यतिकै नबोली बसेको थिएँ। तर त्यो घर बेच्ने र किन्ने कुरा भने साम्य भएन। विवेक र आमा मलाई भनिरहनुहुन्थ्यो, दसैँमा घर जाँदा सीताजीसँग सामान्य छलफल भएको थियो, तर किन हो, सीताजीलाई त्यो घर त्यति मन परेको थिएन, शारदा र राहुलहरूले पनि मन पराएका थिएनन्। घर मनै परे पनि हामीसँग पैसा थिएन, तैपनि काठमाडौँमा घर किन्ने कि भने जस्तो कुरा मात्र गर्दा पनि आनन्द हुँदो रहेछ। जे होस्, काठमाडौँप्रतिको मोह बिस्तारै टुसाउन थालेको थियो। उता बिर्ता मोडमा पनि जग्गाको भाव अत्यधिक भइसकेको रहेछ। अदुवा पारीको सीताजीको नाममा 2048 सालतिर किनेको 3 कट्ठा जग्गा पनि किन्न चाहनेहरू निकै निस्केका रहेछन्। हाम्रै जग्गाको वरिपरि प्लटिङ गरेर भिटा किनबेच हुन थालेको रहेछ। जग्गा बिके थपथाप गरेर काठमाडौँमा घर किन्ने मनस्थिति चाहिँ हाम्रो बनिसकेको थियो। मैले हिँड्ने बेलामा सीताजीलाई कानमा भनेको थिएँ, माताजी काठमाडौँ बस्ने मन भए थपक्क पारीको जग्गा बेच्नुहोस् र उहाँ घर किन्नुहोस्। तपाईँको घरमा एउटा कोठा मलाई पनि भाडा लगाउनु होला। उहाँले मुसुक्क हाँसेर फ्याट्ट गालामा हत्केलो ठकाउनु भएको थियो। नभन्दै सीताजी जग्गा बेच्ने काममा लाग्नु भएछ। पुष्मा 10 लाखको भाउले 3 कट्ठा जग्गा बिक्री हुने भई बैनाबाट भएछ। बैनाबाट प्राप्त 2 लाख रकम पठाइदिनु भयो। त्यही पैसाले यहाँको घर हामीले पनि बैना गऱ्यौँ। अढाई आनामा बनेको पिलर नहालेको 2 तले गारे घर 35 लाखमा टुङ्गो गरियो। सुन्ने कतिपयले महँगो हाल्यो पनि भने, कतिपयले ठिकै हो भने। मलाई महँगो सस्तोको कुरा थिएन, काठमाडौँमा घर चाहिएको थियो। फागुनभरमा पास गर्ने गरी बैना गरिएको थियो। यिनै कतिपय काम मिलाउनु पर्ने हुनाले उहाँ पुगेपछि बिदा थपेँ। 3 जनाले एकाएक एक एक कट्ठा मिलेर किनेका रहेछन्। सबैको नाममा जग्गा पास गरिदियौँ। काम सक्दा 18 गते भइसकेको थियो। हामीसँग 7 लाख जति रकमको अपुग भएकाले त्यसका लागि काठमाडौँमै ऋण खोज्नु थियो। सीताजी र म सँगै आयौँ। उहाँकै नाममा घर पास गर्नुपर्ने भएकाले पनि आउनु जरुरी थियो। विवाह गर्नु अघि नियमित रूपमा सरेर आएको पैतृक सम्पत्ति बाहेक मेरो नाममा कुनै स्थायी सम्पत्ति थिएन। मलाई आफ्नो नाममा जग्गा जमिन सुन चाँदी केही राख्न मन पर्दैन। मेरो शरीरमा आजसम्म 1 लाल सुन अडेको छैन। सीताजी आमा र ससुरालीहरूले बारम्बार औँठी बनाइदिँदा पनि केही दिनपछि फुकालेर उहाँहरूलाई नै दिन्थे। मलाई मनपर्ने गहना भने जे भने पनि घडी हो, यो भने मलाई अनिवार्य जस्तो लाग्छ। बिर्तामोडको घर जग्गा पनि सीताजीकै नाममा थियो। नियमित रूपमा मेरो नाममा सरेर आएको सबै पैतृक सम्पत्ति भाइलाई दिएपछि आफै थपेका जग्गा सीताजीको नाममा थिए। भित्र मनमा लाग्थ्यो, सीताजी मभन्दा 7 वर्ष कान्छी हुनुहुन्छ, निश्चय पनि उहाँभन्दा पहिले मै मर्छु होला। अहिलेदेखि नै उहाँको नाममा राखिदिए पछिलाई झन्झट हुँदैन। हामी काठमाडौँ आएपछि पैसाको खोजीमा लागे। म अफिसबाट सबै खाले सापटीहरू निकाल्दा 5 लाख भयो। सञ्जीवले 2 लाख दिए। सजिलै हल भयो मेरो समस्या। अनि फागुन 4 गतेका दिन 4 खाल अड्डामा लगेर सीताजीको औँठाको छाप नेपाली कागजभरि लगाइयो। घर पास गरे लगतै उहाँ झापा फर्किनु भयो। हतार हतार बुधबारेको घर निर्माण कार्य पुरा गरी आमा बुबा सर्नुभएपछि अब सीताजीलाई पनि काठमाडौँ हिँड्ने बाटो खुला भएको थियो। यता जिरिजिरले पनि हामीलाई दिनुपर्ने सबै रकम दियो। पुस्तक छाप्न चाहिँ पुरै खर्च नबिहोर्ने भएपछि हामी प्रकाशनको खोजीमा लाग्यौँ। पुरै नभए पनि केही रकम सहयोग गर्ने भयो। यता मैले पैरवी बुक हाउससँग कुरा गरिसकेको थिएँ। पुस्तक चैतभित्रै प्रकाशन गर्ने गरी काम अघि बढेको थियो। अमर नेउपानेको पानीको घाम र सीमा आवासको टापुका स्वरहरू पनि पैरवीले नै छाप्ने जिम्मा लिएको थियो। फागुन 22 गते घर खाली भएपछि हतार हतार रङरोगन फर्निसिङ गरेर चैतमा के सर्नु भनी 28 गते हामीले पनि घरमा पस्ने साइत गऱ्यौँ। विवेक र म काठमाडौँको आफ्नै घरमा प्रवेश गरेर उसले रोजेको घर भएकाले ऊ पनि निकै खुसी भयो। काठमाडौँ आएपछि ऊ यति रत्तिएको थियो कि झापा जाने मनै गर्दैन थियो। घरमा सरिसकेपछि भने अब म दिनदिनै सीताजीलाई काठमाडौँ आइहाल्न कर गर्न थालेँ। कच्ची बाटो भए पनि कोसीको पानी पुरानै बाटोमा फर्काएपछि गाडीहरू तलैबाट कुद्न थालेका थिए। बसाइ नै आउनुपर्ने भएपछि सामान त हुने नै भयो। खै के भएर हो? अन्तिमतिर भने सीताजीलाई काठमाडौँ आउने रहर मर्दै गए जस्तो थियो। उहाँलाई घरको साह्रै माया थियो, धेरै दुःखले बनाउनु भएको थियो त्यो घर। बनाउँदाको दुःखको कथा आधा बाटोमा उल्लेख छ। दुई हजार 64 सालको हिउँतिर एक रात सीताजीले फोनमा साह्रै विलाप गर्नुभयो। सानी केटी होस्टेल बस्न थाली, दिप्रेस पनि दमकमै बस्छ, आमा बुबाको घरिघरि झगडा परिरहन्छ, दिक्क भइसक्यो। मलाई यो घरमा एकछिन पनि बस्न मन लाग्दैन। रातभरि मनमा नराम्रा कुरा मात्र आउन थाले। मलाई त डिप्रेसन हुन्छ कि जस्तो डर लाग्न थाल्यो। सुकसुक गरिरहनु भएको थियो सीताजी। धेरै बेर फोनमा सम्झाएँ, निकै बेरपछि रुन्चे स्वरमै हुन्छ भन्दै फोन काट्नुभएको थियो। उता सीताजी निदाउनु भयो कि भएन, तर यता म भने पटक्कै निदाउन सकिनँ। रातभरि कोल्टी फेरिरहेँ। वास्तवमा सीताजीको समस्या व्यवहारिक थियो। त्यत्रो घरमा सधैँ सँगै रमाइ रमाइ बसिआएका हामी एकाएक एक्लिनु र त्यो पनि अनिश्चित कालसम्म सजिलो कुरा थिएन। त्यसपछि अर्को पटकको फोनमा मैले उहाँलाई सम्झाएँ, तपाईँ पनि मेरो आधा बाटो जस्तै आफ्नो जीवनको कथा लेख्नुहोस्। त्यसले तपाईँलाई अहिलेको एक्लोपन भुल्न पनि सजिलो हुन्छ, एउटा किताब पनि बन्छ, अर्को वर्ष तपाईँको जन्मदिनको अवसर पारेर त्यसलाई छाप्नुपर्छ। कहाँ सक्छु म कहिले नगरेको काम, उहाँले भन्नुभयो। तर मैले उहाँलाई कर गरेर लेख्न लगाएँ। मैले भने मेरो रहर पनि त्यही हो, तपाईँ आफूभित्र भएका सबै कुरा जस्ताको तस्तै लेख्नुहोस्। मैले पनि आधा बाटोमा कति कुरा लेखेको छु। त्यसपछि भने उहाँले फोनमा त्यस्ता निराश कुरा गर्न छोड्नुभयो। प्रायः जसो सामान्य कुरा हुन्थे र किताबहरू पढ्न लागेको कुरा गर्नुहुन्थ्यो। त्यसपछि मैले सञ्जीवको घनचक्कर, जगदीश घिमिरेको अन्तर्मनको यात्रा पठाइदिएको थिएँ। हाम्रो पुस्तकालयबाट डिप्रेसले छानेर केही किताबहरू निकालिदिएछ। मैले डिप्रेसलाई पनि फोनबाट भनेको थिएँ, सीताजीलाई डिप्रेसन होला जस्तो छ, त बाक्लै घर जाने गर, मैले आफ्नो जीवन कथा लेख्न प्रेरित गरेको छु, त गएर फुर्क्याउने गर, लेखेको पढेर प्रशंसा गर र सुझावहरू पनि दिने गर, नभन्दै उसले पनि त्यसै गर्न थालेछ। तैपनि सीताजीलाई पुस्तक लेख्न सुरु गर्न झन्डै 6 महिना लाग्यो। 2065 साउन 2 गते बिहान ओछ्यानमै मोबाइल बज्यो, जसँग तर्सेर भ्याउँछेँ। हेलो गर्नासाथ उताबाट सीताजीको एकदमै रमाएको स्वर थियो, ह्याप्पी बर्थडे साहेब। वा, म मनमनै रमाएँ, अचम्म लाग्यो। यस उमेरमा पनि कसैले ह्याप्पी बर्थडे भन्दा मनमा खुसी हुँदो रहेछ। त्यसमा त यो पहिलो आवाज नै सीताजीको थियो। अनि जिस्काउँदै भने, के छ त मलाई आजको उपहार? सीताजीले त्यसै दिन किताब लेख्न थालेको कुरा मलाई बताउनु भएको थियो। नभन्दै सीताजीले सबै कुरा बिर्सेर लेख्न थाल्नुभएछ। एक दिन सासूआमासँग फोनमा कुरा हुँदा उहाँले भन्नुभयो, हजुर गएपछि त यो सीतालाई के भएको छ, अस्ति अस्ति बोल्न खानै छोडेकी थिए, अचेल हजुरले जस्तै अलि बेला बेलामा लेखेको लेखेकै गर्छे, के लेख्छ कि? म यताबाट हाँसेँ मात्रै। मैले अहिले उहाँले सोधेका सबै कुरा हजुरले भनिदिनु, उहाँले मेरो आधा बाटो जस्तै आफ्ना जिन्दगीका कथा लेख्न थाल्नुभएको छ, त्यसमा हजुरका दुःखका कुरा पनि हुन्छन्, बताइदिएँ। सासूआमा उताबाट हाँस्नुभयो, कहिले फोनमै पढेर सुनाउने गर्नुहुन्थ्यो, म यताबाट तरिका बताउँथेँ। वास्तवमै उहाँमा अनौठो ऊर्जा बढेको थियो। साउनभरि उहाँले साह्रै उत्साहका साथ लेख्नुभयो। भदौ लागेपछि बिस्तारै लेखाइप्रति रुचि घट्दै गयो जस्तो गर्न थाल्नुभयो। मैले निकैपल्ट कर गरेर सोधेपछि सानो स्वरमा भन्नुभयो, अब तपाईँलाई आधा बाटो लेख्दाकै जस्तो अप्ठ्यारो ठाउँ आयो यहाँ, यसलाई नलेखे के लेख्नु किताब, लेख्दा पनि कसरी लेख्नु? मैले मेरो समस्या जसरी समाधान गरिदिनु भएको थियो उहाँले, त्यसै गरी उहाँको समस्या पनि समाधान गरिदिएँ। वास्तवमा हाम्रो घरमा एक किसिमको क्लबको जस्तो वातावरण थियो। हामी बिच छोराछोरी र बाबाआमाको पर्दा थिएन। सबै छोराछोरीका लागि अघि सीताजीले मलाई गालामा मुहाई खानुहुन्थ्यो, म उहाँलाई अँगालो मार्थेँ, केटाकेटीहरू ताली पिटेर हाँस्थे, उनीहरूसँग ठुला मान्छेहरूसँग जस्तै कुरा हुन्थे, गम्भीर विषयमा उनीहरूसँग सबै गम्भीर हुन्थे, घरको आर्थिक विषयमा पनि एकदमै सहयोगी थिए, अनावश्यक माग उनीहरूले कहिले राखेनन्। त्यसमा पनि दिप्लेस त लेखक नै भइसकेको थियो, उसका 2 कथा संग्रह प्रकाशित भइसकेका थिए दुर्गा विनयको नाममा, अर्केस्ट्रा र घाम नउदाएको देशको लेखकका रूपमा ऊ परिचित थियो। मेरो जत्तिकै बौद्धिकता देखे उसमा मैले। काठमाडौँ आएपछि विवेक मेरो अभिभावक जस्तो भएको थियो। घरभित्रको सबै व्यवस्थापन उसले लिएको थियो। दुईजना मात्र भएपछि अब त झन् सबै प्रकारका बारहरू भत्काएका साथी जस्ता थियौँ। टुँडालका सन्दर्भमा मैले खिचेर ल्याएका सबै फोटाहरू कम्प्युटरमा डाउनलोड गरेर पहिला उसैलाई देखाएँ र एक एक गर्दै व्याख्या गरेँ। पहिला केही लजाए जस्तो भयो, तर ती टुँडालको सांस्कृतिक, मनोवैज्ञानिक र नारीवादी धारबाट व्याख्या गर्न थालेपछि ऊ गम्भीर भयो। पछि टुँडालको पुरै पाण्डुलिपि विवेक र मिलनले नै टाइप गरे। 16 वर्षको नवयुवक छोरासँग म बाबुले नग्न यौनबद्ध टुँडालका चित्रहरूको छलफल गरेको थिएँ। यसै त हाम्रो समाज र परम्परामा आमा बाबु र छोराछोरीले सिक्ने पहिलो पाठशाला नै घर हो। त्यहाँ नसिकेको कुरा बाहिर कसरी सिक्लान्? टिप्लेसले भने चाहिँ मैले पनि सीताजीलाई खुब उकासेँ। उहाँले लेख्न धक मानेको पात्रको नाम अमित राख्नुभएछ, खुलेर लेख्नुभएको थियो। मैले झन् फुर्काउँदै भनेको थिएँ, लेखिसक्नुहुन्छ त माताजी फागुनसम्म किताब? सक्छु होला कि, मेरो बर्थडेमा नभ्याए तपाईँको पनि निकालौँला नि। तपाईँकै बर्थडेदेखि थालेकी पनि छु, त्यसरी छोडेर आएको थिएँ म। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपिको सातौं श्रृंखला वाचन हो। यसै वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। गएको साता पाण्डुलिपिको श्रृङ्खला बताउँदा केही दुविधा भएको महसुस गरेको छु मैले। गएको साताको पाण्डुलिपिको श्रृङ्खला छैठौंको वाचन थियो भने यो साता सातौं श्रृङ्खला वाचन भएको छ। अर्को साता पाण्डुलिपिको आठौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा किशोर नेपालको उपन्यास सहरको कथा वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।